शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा समीक्षा मोतेसँगै रविन्द्र सुवेदीको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
आज मिति 2079 साल कार्तिक 7 गते सोमबार, नेपाल सम्बत 1142, अक्टोबर 24 तारिक सन् 2022, आज लक्ष्मी पूजा र कुकुर तिहार।
नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
दलहरू एजेन्डामा नभई आरोप प्रत्यारोपको प्रतिस्पर्धामा पार्टीभित्र शून्य अन्तर्क्रिया।
शान्ति सेना लिएर गएको निगमको जहाज अफ्रिकामै, चालक दल ब्यारेकमा। माली मिसनमा खटिन लागेको सशस्त्र प्रहरीलाई हतियारमा आर्मीको भर।
राति सडकमा जथाभावी फोहोर फाल्नेहरू कारवाहीमा 5,000-10,000 जरिवाना।
पाकिस्तानमा यस वर्षको बाढी पहिरोमा परि 1,700 बढीको मृत्यु, 33 लाख भन्दा धेरै मानिस प्रभावित।
र T20 विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र जिम्बाब्वे बीच प्रतिस्पर्धा हुँदै।
नमस्ते, म जिति नेपाल। केबी श्याम डोवाल ब्रान्डका उत्कृष्ट आल्मुनियम प्यानलहरू सजिलै जोड्न सकिने, विभिन्न रङहरूमा उपलब्ध, उत्कृष्ट क्वालिटी तथा वर्षौँ टिक्ने, विगत 27 वर्षदेखि अन्तर्राष्ट्रिय प्रविधिद्वारा नेपालमै उत्पादित ISO सर्टिफाइड केबी श्याम डोवाल ब्रान्डका आल्मुनियम प्यानलहरू। हरेक गुणले सम्पन्न केबी श्याम डोवाल ब्रान्डको आल्मुनियम प्यानलहरूबाट बनेको झ्याल, ढोका तथा पार्टिसनहरू हरेक घर तथा अफिसका लागि नेपाल अधिराज्यभर उपलब्ध छ। केबी श्याम डुबाल ब्रान्ड, हाम्रो सामान हाम्रै स्वाभिमान।
नियमित दुध सेवन गरौँ, रोग प्रतिरोधात्मक क्षमता बढाउँ।
राष्ट्रिय दुग्ध विकास बोर्ड, हरियर भवन, ललितपुर।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
समाचार अब विस्तारमा। प्रदेश र प्रतिनिधि सभाको निर्वाचन आउन 27 दिन बाँकी छ, तर ठोस एजेन्डासहितको घोषणापत्र लिएर जनताबीच जानुपर्ने प्रमुख दलका शीर्ष नेताहरू आरोप प्रत्यारोपमा छन्। मुलुकको भावी नेतृत्वको दावी गरिरहेका उनीहरू विकास र समृद्धिको प्रतिबद्धता छाडेर वाकयुद्धमा ओर्लिएका हुन्। ठूला दलले अहिलेसम्म घोषणापत्र ल्याउन सकेका छैनन्। खास गरेर सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी एमाले नेतृत्वको वाकयुद्धले तिहारपछिको चुनावी माहौल पनि समृद्धिको बहसभन्दा विगतका राजनैतिक घटनाक्रमको कटाक्षमै सीमित हुने सङ्केत देखिएको छ। जबकि दलहरूले नयाँ संविधानपछि प्रमुख मुद्दा राजनीतिबाट डिपार्चर भएर आर्थिक समृद्धिमा केन्द्रित भएर भएको बताउँदै आएका थिए। एक कात्तिकमा सत्ता गठबन्धनले ललितपुरमा गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले जनतासँग मत माग्ने औचित्य पुष्टि गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कटाक्ष गर्दै आरोप प्रत्यारोपको फायर खोल्नुभयो। ओलीजीले जनताले चुनेको संसद दुईपटक भङ्ग गर्नुभयो, हामीले संविधान भङ्ग गर्न नपाउने लेखेका थियौँ, उहाँले राति 2 बजे राष्ट्रपतिलाई उठाएर संसद विघर्षण गर्नुभयो, देउबाको भनाइ थियो। सोही कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले चुनाव उपलब्धि उल्ट्याउने र रक्षा गर्ने बीचको लडाईँ भएको बताउँदै ओलीलाई थप घोषपेश गर्नुभयो। अहिले पनि गोरुगाडा चढेर कहीँ न कहीँ फेरि पनि प्रतिगमन, प्रतिक्रान्ति र अराजकतातिरै देशलाई लैजाने प्रयास भइरहेको छ, त्यसकारण यो एउटा सामान्य खालको चुनाव होइन, प्राप्त उपलब्धिहरूको रक्षा गर्ने कि उल्ट्याउन दिने भन्ने एउटा ठूलो लडाईँ जस्तो भएको छ, उहाँको कटाक्ष थियो। सत्तारूढ दलका दुई शीर्ष नेताको कटाक्षको जवाफ दिन एमाले अध्यक्ष ओलीले एक दिन पनि कुर्नु भएन। केही घण्टामै उहाँले सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री देउबालाई लाइभ डिबेटको निम्तो नै दिनुभयो। भोलिपल्ट 2 कार्तिकमा गृह जिल्ला झापाको चुनावी कार्यक्रम मार्फत पनि उहाँले देउबा र प्रचण्डका अभिव्यक्तिको कडा जवाफ दिनुभयो। पछिल्ला दिनमा कङ्ग्रेस एमालेदेखि राजेन्द्र लिङ्गदेनसम्मको राप्रपाले राजनैतिक क्रान्ति सकियो, अब देशमा आर्थिक क्रान्ति, आर्थिक समृद्धि ल्याउनुपर्छ र मुलुकलाई डबल डिजिटको आर्थिक वृद्धि दरमा पुर्याउँछौँ भन्दै आएका थिए। यसका लागि फास्ट ट्र्याक निर्माण गर्छौँ, अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्छौँ, यसले नै आर्थिक समृद्धि ल्याउँछ भन्ने बाहेक अरू नयाँ कुरा पनि दलसँग अहिले छैन। यस्तो खालको आर्थिक समृद्धि वा आर्थिक चिन्तनले सीमान्तकृत समुदायलाई माथि उठाउन सक्दैन, सामाजिक न्याय हासिल हुँदैन, देशलाई आत्मनिर्भर बनाउने गरी र रोजगारी पनि सिर्जना गर्दैन, त्यसका लागि स्रोत पनि देखिँदैन, पार्टीभित्र छलफल छैन, त्यसैले नेताहरू आरोप प्रत्यारोपमा उर्लिरहेका छन्। निर्वाचन आउन 27 दिन मात्रै बाँकी रहँदा पनि प्रमुख दलहरूले घोषणापत्रमा भन्दा पनि आरोप प्रत्यारोपमा आफूलाई केन्द्रित गरेका छन्। एजेन्डामा होइन, आरोप प्रत्यारोपमा प्रतिस्पर्धा शीर्षकमा आजको नयाँ पत्रिकामा समाचार प्रकाशित छ।
संविधान सभाबाट संविधान निर्माणपछि भएका सबै निर्वाचनमा चर्चाको केन्द्रमा रहेको जिल्ला हो चितवन। त्यसमा पनि चितवन तीन र त्यही भूगोलभित्र अटाएको भरतपुर महानगरपालिकाको चर्चा सधैँ चरम चुलीमा रहँदै आएको छ। त्यसको एउटै कारण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल हुनुहुन्छ। यस क्षेत्रको चर्चा उहाँकै वरिपरि घुमेको छ। चितवन दाहालको गृह जिल्ला हो। पहिलो संविधान सभा सदस्य निर्वाचन 2064 रोल्पा र काठमाडौँ 10 जितेका दाहाल दोस्रो संविधान सभा निर्वाचन 2070 काठमाडौँ 10 र सिरहा 5 लड्नुभएको थियो। त्यसबेला उहाँले काठमाडौँ 10 कंग्रेसका राजेन्द्र कुमार केसीसँग पराजित हुँदा सिराहाबाट जित्नुभयो, तर उहाँको त्यो जितलाई सन्देहका रूपमा हेरिन्छ। यसरी गृह जिल्ला बाहिरको निर्वाचन डरलाग्दो हुँदै गएपछि दाहालले 2074 चितवन फर्कने मनाशय बनाउनुभयो। चितवन पनि सुरक्षित थिएन। जित सुनिश्चितका लागि नेपाली कंग्रेस वा नेकपा एमालेसँगको तालमेल गर्ने जुक्ति उहाँले निकाल्नुभयो, जुन नेपाली राजनीतिमा खासै अभ्यास थिएन। 2074 स्थानीय निर्वाचनमा भने राप्रपा र एमाले आंशिक स्थानमा तालमेल गरेका थिए। दाहालले पनि 2074 स्थानीय तह निर्वाचनमा गृहनगर भरतपुरमा कंग्रेससँग तालमेलको पहिलो अभ्यास गर्नुभयो। मेयर पदमा छोरी रेणु दाहालका लागि छापामार शैलीमा उहाँले कंग्रेसका उम्मेद्वार दिनेश कोइरालाको उम्मेद्वारी फिर्ता गराउनुभयो, जसमा कंग्रेस सभापति शेरबहादुर देउवाको सहारा लिनुभयो। उपमेयरमा माओवादी केन्द्रले कंग्रेसलाई सघाउने भयो। रेणुलाई चुनाव जिताउन ठूलै टिकड्रम बाजी गर्नु पर्यो। दाहालको मिसन सफल भयो, रेणुले मेयर जित्नुभयो। भरतपुरमा सफल भए पनि देशभर कंग्रेसको तालमेल सफल नहुने र आफ्नो निर्वाचन क्षेत्र पनि असुरक्षित हुने देखेका दाहालले सोही वर्षको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा एमालेसँग देशव्यापी गठबन्धन गर्नुभयो। गठबन्धनको नाटकीय केन्द्र शीर्षकमा आजको नागरिक दैनिकले समाचार छापेको छ।
निर्वाचन यस्तो लडाईँ हो जहाँ हर कोही प्रतिस्पर्धी हारको बदला लिन चाहन्छन्, तर कहिलेकाहीँ राजनैतिक परिस्थिति यस्तो बन्छ कैयौँले हारको बदला लिने मौका समेत पाउँदैनन् र कैयौँले आफ्नो सहकर्मीको सामना गर्नुपर्ने अवस्था पनि आउँछ। आसन्न मङ्सिर 4 प्रतिनिधि सभा एवं प्रदेशसभा निर्वाचनमा उम्मेद्वारीमै उथलपुथल भएको छ। 2074 प्रतिस्पर्धी अहिले सहयात्री र 2074 सहयात्री अहिलेका प्रतिस्पर्धी बनेका छन्। 2074 र अहिलेको निर्वाचनमा बनेका फरक गठबन्धनसँगै उम्मेद्वारीमै देखिएको उथलपुथलले निर्वाचनलाई थप रोमाञ्चक बनाउने देखिएको छ। उम्मेद्वारहरू यसलाई राजनैतिक परिस्थितिको उपज ठान्छन्। विश्लेषक दलहरू मतदाताप्रति इमान्दार, जिम्मेवार र उत्तरदायी नहुँदा यस्तो भएको बताउँछन्। विश्लेषक लोकराज बराल भन्नुहुन्छ, राजनैतिक दलहरू यतिखेर विचारहीन गठबन्धन गरेर कसरी चुनाव जित्ने, कसरी सरकारमा पुग्ने, कसरी टिक्ने टिकाउने, कसरी आफ्नो मान्छेलाई सांसद बनाउने जस्ता कुरामै केन्द्रित छन्। उनीहरूलाई मतदाताप्रति इमान्दार, जिम्मेवार र उत्तरदायी हुनुपर्छ भन्ने लागेकै छैन। तनहु 1 2074 वाम गठबन्धनका तर्फबाट एमालेका उम्मेद्वार रहेका कृष्ण कुमार श्रेष्ठ किसान र कंग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिस्पर्धामा थिए, तर यस निर्वाचनमा गठबन्धनका तर्फबाट पौडेल उम्मेद्वार हुनुहुन्छ। 2074 चुनावमा माओवादी नेत्री बिना मगरसँग हारेका दिवान सिंह विष्ट प्रदेशमा झरेर सहकारीमा हुनुहुन्छ भने 5 अघि बिनाको सहकारीमा प्रदेशबाट लडेर सांसद बनेका तारा लामा तामाङ 4 मङ्सिरमा तय भएको प्रतिनिधि सभा निर्वाचनमा मुख्य प्रतिस्पर्धी बन्नुभएको छ। 2074 निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम जसपा र राजपा लोसपा बीच चुनावी गठबन्धन बनेको थियो। गठबन्धनबाट 72 उम्मेद्वार थिए उपेन्द्र यादव। त्यतिबेला राजपाका जयप्रकाश ठाकुरले यादव विरूद्ध बागी उम्मेद्वारी दिएपछि पार्टीले कार्यवाही गरेको थियो, तर यसपटक लोसपाले उनी ठाकुरलाई 72 यादव विरूद्धको उम्मेद्वार बनाएको छ। शेरबहादुर देउवा र खगराज भट्ट, वर्षमान पुन र अमर सिंह पुन, लमजुङमा पृथ्वी सुब्बा गुरुङ र देव गुरुङ, मकवानपुर 1 कमल थापा र महालक्ष्मी उपाध्याय डिना लगायतहरू अहिले प्रतिस्पर्धामा छन्। उम्मेद्वारीमा उथलपुथल शीर्षकमा आजको नयाँ पत्रिकामा समाचार प्रकाशित छ।
प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेद्वारको संख्या अघिल्लो निर्वाचनभन्दा 1/3 बढेको छ। यसपटक 1,957 स्वतन्त्र उम्मेद्वार छन्। 2074 संसदीय निर्वाचनमा यो संख्या 1,317 थियो। यसपटक प्रतिनिधि सभामा 867 र प्रदेशसभामा 1,090 स्वतन्त्र उम्मेद्वार रहेका छन्। अघिल्लो पटक प्रतिनिधि सभामा 502 र प्रदेश सभामा 815 स्वतन्त्र उम्मेद्वार थिए। तीमध्ये प्रतिनिधि सभामा हुम्लाबाट छक्क बहादुर लामा मात्रै विजयी हुनुभएको थियो। उहाँपछि माओवादीमा प्रवेश गर्नुभएको थियो। अहिले एमालेबाट हुम्लाको प्रदेश सभा दुईमा उम्मेद्वार हुनुहुन्छ, अन्य कुनै पनि उम्मेद्वार निकटतम प्रतिद्वन्दी समेत हुन सकेनन्। कैलाली चारमा गीता छेत्री, सल्यानमा उमाकान्त शर्मा, रसुवामा कविराज डंगोल, सर्लाही तीनमा नरेन्द्र शाह कलवार, सप्तरी दुईमा जयप्रकाश ठाकुर र महोत्तरी तीनमा चन्द्रेश्वर झा तेस्रो स्थानसम्म पुग्न सफल भएका थिए। निर्वाचन आयोगको विवरण अनुसार अधिकांश उम्मेद्वारले 100 मत पनि कटाएका थिएनन्। प्रदेशसभामा भने 2074मा 3 स्वतन्त्र उम्मेद्वार विजयी भएका थिए। मनाङ 1-2 राजीव गुरुङ, उदयपुर 2-1 नारायण बहादुर मगर र रौतहट 4-2 शेख अबुल कलाम आजाद विजयी भएका थिए। यसपटक पनि सोही क्षेत्रमा स्वतन्त्र उम्मेद्वारी दिएका गुरुङ निर्विरोध हुनुभएको छ, तर आयोगले औपचारिक घोषणा गरिसकेको छैन। अघिल्लो पटक महोत्तरी 3-2 सुरेश शाह सोनार निकटतम प्रतिद्वन्दी हुनुभएको थियो भने अन्य 13 तेस्रो स्थानसम्म पुगेका थिए। आयोगका अनुसार कपिलवस्तु 3-2 जानकी प्रसाद यादव, कपिलवस्तु 2-2 राजु प्रसाद अर्याल, लमजुङ 1-2 उत्तम गुरुङ, कास्की 2-2 नरेश शङ्कर पालिखे, सप्तरी 2-2 लक्ष्मण यादव, महोत्तरी 3-1 मोहम्मद मुजिबुल रहमान, 12-2 जलबन्ध सिंह जयसवार, रौतहट 4-1 राजु धामी, काठमाडौँ 7-2 विदुर धमला, सल्यान 1-1 भीमप्रसाद शर्मा, बाँके 3-2 विजय कुमार पाठक, कञ्चनपुर 1-2 राजेन्द्र प्रसाद जोशी र रसुवा 1-1 लीला बहादुर नेउपाने तेस्रो स्थानमा पुगेका थिए। गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा भने वडा सदस्यदेखि पालिका प्रमुखसम्म 384 स्वतन्त्र उम्मेद्वार विजयी भएका छन्। काठमाडौँ महानगरको प्रमुखमा बालेन्द्र शाहसहित 12 स्थानीय तहको प्रमुख स्वतन्त्र बागीसहित उम्मेद्वारले जितेका छन्। धरान महानगरमा हर्कबहादुर राई, जनकपुर धाम उपमहानगरमा मनोज शाह र धनगढी उपमहानगरमा गोपाल बहादुर हमाल स्वतन्त्रबाट प्रमुखमा विजयी भएका थिए। दललाई चुनौती दिँदै 2000 स्वतन्त्र उम्मेद्वार आजको कान्तिपुरमा समाचार छ।
रातिको समयमा लुकीछिपी सडकमा फोहोर फाल्नेमाथि काठमाडौँ महानगरपालिकाले धमाधम कारवाही थालेको छ। जथाभावी फोहोर फाल्नेलाई मध्यनजर गर्दै महानगरपालिकाको नगर प्रहरीले रातिको समयमा गस्ती बढाएको छ। पछिल्लो 15 जथाभावी फोहोर फ्याँक्ने 20 जनामाथि कारवाही गरेको महानगरले जनाएको छ। रातिको मौका छोपी सडकमा र चोक र गल्लीमा फोहोर फाल्ने उनीहरूलाई नगर प्रहरीले पक्राउ गरी जरिवाना तिराएको छ। फोहोर फाल्नेलाई 5,000-10,000 जरिवाना गरिएको छ। फोहोर फालेको भेटिए महानगरको नगर प्रहरीले समाउन सक्छ। सडकमा फोहोर फालेको भेटिएमा कारवाही गर्ने महानगरको नीति छ। राति नै भ्यानमा राखेर लैजाने, नगर प्रहरीको कार्यालयमा लगेर थुन्छ। जथाभावी फोहोर फाल्नेलाई 5,000-10,000 जरिवाना तिराउने गरेको महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिनुभयो। पाण्डेका अनुसार रातिमा फोहोर फाल्नेमाथि कारवाही गर्न पाउने नगर प्रहरीलाई कानुनी अधिकार छ। कानुनमै टेकेर फोहोर फाल्नेमाथि कारवाही अघि बढाइएको नगर प्रहरी प्रमुख पाण्डेको भनाइ छ। आजको नयाँ पत्रिकामा रातिमा सडकमा जथाभावी फोहोर फ्याँक्ने 20 कारवाहीमा 5,000-10,000 जरिवाना शीर्षकमा समाचार प्रकाशित छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
परिवार जहाँ लुकेको हुन्छ, तपाईँ हाम्रो खुशीको संसार। परिवार जसले तपाईँलाई दिन्छ सुख दुःखमा साथ। तर के तपाईँले आफ्नो र आफ्नो परिवारको भविष्यमा आइपर्न सक्ने जोखिम, विपत्ति र आर्थिक अनिश्चितताहरूको बारेमा सोच्नु भएको छ?
मैले त जोखिम, विपत्ति र आर्थिक अनिश्चितताको ख्याल राख्दै बेलैमा प्राइम लाइफ इन्सुरेन्सका विभिन्न जीवन बिमा योजनाहरूबाट आफ्नो साथै श्रीमती, छोराछोरी र सम्पूर्ण परिवारको भविष्य सुनिश्चित गरिसके।
प्राइम लाइफ इन्स्योरेन्स र यसका विभिन्न जीवन बिमा योजनाहरू मार्फत आफ्नो र परिवारको भविष्य सुनिश्चित बनाउन सकिन्छ। यसमा बिमाङ्कन नै डबल हुने, विभिन्न घातक रोगहरूका विरुद्ध खर्च बेहोर्ने, समग्र नारीहरूप्रति समर्पित बिमा योजनाहरू सहित 17+ जीवन बिमा योजनाहरू रहेका छन्। त्यति मात्र होइन, घरमै बसेर अनलाइन मार्फत नयाँ पोलिसी लिन र नवीकरण शुल्क भुक्तानी पनि गर्न सकिन्छ। थप जानकारीका लागि नजिकैको शाखा कार्यालयहरूमा सिधा सम्पर्क गर्नुहोस्। विगत 14 हर नेपालीको भविष्य सुनिश्चित बनाउँदै प्राइम लाइफ, सुरक्षित भविष्य।
नेपाल बैंकले ल्याएको छ बचत गर्ने कायदा। नेपाल बैंकको डबल धमाका। सबलाई हुन्छ फाइदा पाइन्छ है दुई गुणा प्रतिफल मात्र पाँच वर्ष नौ महिना उन्तिस दिनमा नेपाल
हजुर नेपाल ब्याङ्क डबल धमाका मुद्दती खाता हुन्छ सावा रकम दब्बर पाँच वर्ष नौ महिना उन्तिस दिनमा साथै नेपाल ब्याङ्क डबल धमाका रेमिट्यान्स मुद्दती खाता पाइन्छ सावाको दुई गुणा रकम पाँच वर्ष पाँच महिनामा 2079 सालको बडा दशैं दीपावली नेपाल सम्बत तथा छठ पर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ नेपाल ब्याङ्क लिमिटेड परिवार
समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
यो हो संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौँ नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ
अब बाँकी समाचार शान्ति सेनामा खटिएका नेपाली सैनिक लिएर गएको नेपाल वायु सेवा निगमको 9NAKW सगरमाथा न्यारोबडी जहाज युद्धग्रस्त पश्चिम अफ्रिकाको मालीमा अलपत्र परेको छ काठमाडौँबाट गत बुधबार उडेको जहाज पङ्क्चर भएको एउटा पाङ्डा फेर्न नसकेर मालीको गाउँ विमानस्थलमा अड्किएको हो त्यहाँबाट तिहार मनाउने सपना साँचेर फर्किन लागेका 75 सैनिक झोली तुम्बा कसेर उडान कुरिरहेका छन् जहाजका चालक दलसहित 20 कर्मचारी सैनिक ब्यारेकमा बसिरहेका छन् निगमको लापरवाहीका कारण चालक दल र फर्किन लागेका सैनिक मालीमा रोकिएका हुन् जहाज अड्किँदा निगमलाई दैनिक करोडौँ घाटा भइरहेको जनाइएको छ निगमको जहाज अफ्रिकामै चालक दल ब्यारेकमा कान्तिपुरमा समाचार छ
नेपाली सेनासँग हतियार र बुलेट प्रुफ एसपिभी मल्टिपर्पोज भेहिकल सापटी लिएर सशस्त्र प्रहरी संयुक्त राष्ट्रसङ्घीय मिसनमा अफ्रिकी देश माली घटिने भएको छ तयारीका लागि छोटो समय भएकाले खरिद प्रक्रियाको समस्याका कारण सशस्त्रले सेनासँग चारवटा हतियार र एमपिभी सापट लिएको हो नेपाली सेनाको धेरैवटा शान्ति मिसन भएकाले उससँग झगडामा एपिसी र एमपिभी रहन्छन् खरिद गर्दा समय लाग्ने भएकाले सेनासँग सशस्त्र प्रहरीले सापट लिएको हो सेनासँग सहकार्य गरेर सशस्त्र प्रहरीको कम्ड पुलिस युनिट एफपियू मिसन माली खटिन लागेको हो राष्ट्रसङ्घको टोली गत साता काठमाडौँ आई तैनाथी पूर्वको अन्तिम निरीक्षण गरेर फर्किसकेको छ निरीक्षणको अन्तिम रिपोर्ट नआए पनि उनीहरूले सकारात्मक जवाफ दिएकाले आगामी डिसेम्बरदेखि सशस्त्र प्रहरी मालीमा खटिने निश्चित भएको सशस्त्र प्रहरी उच्च स्रोतले जनाएको छ स्रोतका अनुसार सेनाबाट लिइएका एमपिभीको शोध भर्ना सेनालाई नै दिने गरी सहमति गरिएको छ सेनासँग हतियार र गाडी सापट लिएर माली मिसनमा खटिँदै सशस्त्र प्रहरी आजको नयाँ पत्रिकामा समाचार प्रकाशित छ
अधिकांश कृषिजन्य वस्तुमा नेपाल परनिर्भर भइरहेको अवस्थामा नेपाल मालामा आत्मनिर्भरताको बाटोमा अघि बढेको छ नेपालीले तिहार भाइटिकामा लगाउने करिब 90% माला स्वदेशी उत्पादन रहेको फ्लोरिकल्चर एसोसिएसन नेपाल फ्यानले जनाएको छ विगतमा ठूलो सङ्ख्यामा विदेशी माला आयात हुने गरेकोमा क्रमशः स्वदेशी उत्पादन बढेपछि आयात प्रतिस्थापन भएको हो मुलुक फूलमा करिब आत्मनिर्भर हुने क्रम रहेको छ भाइटिकामा करिब 24 लाख माला बिक्री हुने अनुमान छ करिब 3 लाख माला मात्र विदेशबाट आयात हुने फ्लोरिकल्चर एसोसिएसन नेपाल फ्यानका अध्यक्ष मिनबहादुर तामाङले बताउनुभयो मुलुक फूल मालामा क्रमशः आत्मनिर्भर हुँदैछ तामाङले भन्नुभयो यो वर्षको तिहारमा बिक्री हुने मध्ये 90% स्वदेशी हो फ्यानका अनुसार घरायसी प्रयोजनका लागि लगाइएको फूल र मालाको वितरणमा लगाइएको फूल र मालाको विवरण यसमा समावेश गरिएको छैन तिहारमा मखमली र सयपत्री मालाको माग उच्च हुन्छ फूलमाल आत्मनिर्भर हुँदै तिहारमा 90% माला स्वदेशी आजको नागरिक दैनिकमा समाचार छ
तीन तिम्बुमा खेतीपाती गर्दै आएका 72 वर्षका तेजबहादुर बेघाको जीवनमा जोडिएको खुसीको कारण हो आफ्नै घर आँगन हुँदै अघि बढ्ने मध्य पहाडी राजमार्ग बन्न थालेदेखि नै उनको मनमा पलाएको गाडी चढेर माथि चिवा भन्ज्याङ द्वि देशीय नाका पुग्ने र यताउताको रमिता हेर्ने आकाङ्क्षा भने अझै पूरा भएको छैन अहिले उहिले दुई दिनसम्म पैदल सीमावर्ती सिक्किमको छोटी बजारसम्म गएर नुनतेल गरेका बेघा यसपटक जब कान्तिपुर संवाददातासँगै हिँडेर चिवा भन्ज्याङ पुगे उनी निराश भए। बाटो आयो, बाटो जोडियो भनेको धेरै भइसक्यो, तर पाखा भित्ताको ढुङ्गा माटो समातेर मात्र चिवा भन्ज्याङ आइपुगिने रहेछ, उनले भने। मध्य पहाडी राजमार्गको कुल दूरी 1,889 किलोमिटरमा पाँचतर खण्ड 144 किलोमिटर पर्छ, जसमध्ये तमोर नदी दारिम्बासम्म कालोपत्रे भइसकेको छ। दारिम्बादेखि चिवा भन्ज्याङसम्मको 51 किलोमिटर कालोपत्र गर्न दुई वर्षभित्र सक्ने गरी 2076 माघमा शिवशक्ति निर्माण सेवासँग सम्झौता भएको थियो। ठेक्काका लागि 1,25,00,000,000 रुपियाँ विनियोजन भएको छ, तर हालसम्म 10% मात्रै काम सम्पन्न भएको छ। समग्र मध्यपहाडी राजमार्गको प्रगति भने 65.16% छ। दारिम्बा चिवा भन्ज्याङ खण्डमा काम ढिला सुरु भए पनि सरकारले मध्यपहाडी राजमार्गलाई राष्ट्रिय गौरवको आयोजना अन्तर्गत राखेर निर्माण थालेको 14 वर्ष पुगिसकेको छ। पछिल्लो पटक थपिएको म्याद सकिन 9 महिना बाँकी छ। बाँकी समयमा 34.84% निर्माण सक्ने अवस्था नरहेको मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ। राष्ट्रिय गौरवको सडक बिजोग पहिरो मात्रै पुग्छ चिवा भन्ज्याङ नाकामा शीर्षकमा कान्तिपुरमा समाचार प्रकाशित छ।
सिद्धबाबा सुरुङ मार्ग निर्माणको काम आगामी पुस अर्थात् जनवरीबाट सुरु हुने भएको छ। सुरुङ मार्ग निर्माणका लागि चाइना स्टेट कन्ट्रक्सन इन्जिनियरिङ कम्पनीले ड्रइङ र डिजाइन सन् 2022 डिसेम्बरसम्ममा बुझाउने समय सीमा भएकाले आयोजनाको निर्माण कार्य सन् 2023 जनवरीबाट सुरु हुने भएको हो। निर्माण कम्पनीले डिसेम्बरभित्रै बुझाउने गरी डिजाइन र ड्रइङको काम गरिरहेको सुरुङ मार्ग आयोजना प्रमुख नवीन मान श्रेष्ठले बताउनुभयो। उहाँले भन्नुभयो, डिजाइनको क्रममा रहेको छ, हामीले हेरेर स्वीकृत गरेपछि निर्माण कार्य सुरु हुन्छ। सुरुङ मार्ग निर्माणको काम स्विस डेभलपमेन्ट कर्पोरेसन एसडिसीले परामर्शकको रूपमा काम गरिरहेको र आयोजनाले सुरुङ मार्ग निर्माणको डिजाइन तयार गरेर पठाएका कारण प्रतिक्रिया आउने क्रममा रहेको आयोजना प्रमुख श्रेष्ठको भनाइ छ। एसडिसीको टिमले नोभेम्बरबाट स्थलगत भ्रमण गर्ने आयोजना प्रमुख श्रेष्ठको भनाइ छ। सिद्धबाबा सुरुङ मार्ग निर्माण पुसबाट कारोबार दैनिकमा समाचार छ।
टुकुचा खोला खोतल्न पुरातत्व विभागले काठमाडौँ महानगरपालिकालाई रोक लगाएको छ। हात्तीसारमा भेटिएको टुकुचाको संरचना राणाकालीन पुष्टि भएको विभागका प्रवक्ता रामबहादुर कुँवरले बताउनुभयो। हामीले गरेको अध्ययनअनुसार यो राणाकालीन संरचना भएको तथ्य भेटियो। प्रवक्ता कुँवरले भन्नुभयो, अब यसको संरक्षण र सम्वर्धनका काम गर्नुपर्छ। टुकुचा खोज्दै महानगरपालिकाले डोजर चलाएपछि पुरातत्वको टोलीले अध्ययन गरेको थियो। आगामी दिनमा महानगरपालिकाले भूमिगत संरचना खोजी गर्दा यसलाई क्षति नहुने गरी काम गर्नुपर्ने कुँवरले बताउनुभयो। उहाँका अनुसार टुकुचा खोजी गर्दा क्षति पुगेको ठाउँमा मर्मत गर्नुपर्ने देखिन्छ। टुकुचा खोतल्न पुरातत्वद्वारा रोक आजको अन्नपूर्ण पोस्टमा समाचार प्रकाशित छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
चाडबाडको यो उत्सवमा उत्साह उमङ्ग मनमा अनेक माया बाडौ खुशी बाडौ अमूल्य खुशीलाई गरौ कनेक्ट आयो फेस्टिभ फाइबरनेट। चाडबाडको अवसरमा थप खुशी प्रदान गर्न टिसोम फाइबरनेटले ल्याएको छ नयाँ ब्यान्डविड्थको साथ अट्र्याक्टिभ रेटमा फास्टेस्ट इन्टरनेट 50 MBPSदेखि 600 MBPS सम्मको आकर्षक प्याकेजसँग DTS र ITVको कम्बो अफर सहित आयो फेस्टिभ फाइबरनेट। उल्लासमय यस अफरको लाभ उठाउन आजै नजिकको डिलर दाई वा हटलाइन नम्बर 9815044000 सम्पर्क गर्नुहोस्। डिस होम फाइबरनेट, एक सही कनेक्शन।
छिटो बनेके वर्ल्ड लिंक
गुणस्तरीय प्लम्बिङको परपर्दो नाम
मार्वलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्वलका UPVC प्रोडक्टहरू लेड फ्री UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
सुरक्षा घरको साथ जीवन भरको यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
नेपाल परिवेशमा अब बाँकी समाचार। एक वर्ष अघि मोटरसाइकलको सवारी चालक अनुमति पत्र लाइसेन्स परीक्षा पास गरेका नवलपरासीका विमल पौडेल लाइसेन्स तयार भयो भनेर म्यासेज आएपछि एक हप्ता अघि एकान्त कुना कार्यालय गए, तर एकान्त कुना कार्यालयले भने लाइसेन्स आएको छैन भनेर फर्काइदियो। पौडेल जस्तै यातायात कार्यालय पुगेर फर्किनेहरूको संख्या दैनिक हजारौँ हुन्छ। खासमा लाइसेन्स नछापिएको होइन, वितरण गर्ने कार्यालय लिन नगएर नै सेवाग्राही शास्तिमा छन्। यातायात व्यवस्था कार्यालय एकान्त कुना र मेन भवनस्थित यातायात व्यवस्था विभागको दूरी करिब 5 किलोमिटर मात्रै हो। सड़कमा सवारी चाप रहेका बेला पनि गाडीमा 20 मिनटको बाटो हो, तर एकान्त कुना कार्यालयका कर्मचारी महिनौदेखि लाइसेन्स बुझ्न नआउँदा 5,000 प्रति लाइसेन्स विभागमै थन्किएका छन्। विभागका निर्देशक श्रीचन्द्र शाहले भन्नुभयो, प्रिन्ट भइसकेपछि सम्बन्धित कार्यालयमा लाइसेन्स लिन आउनुहोस् भनेर फोन नै गर्छौं, तर कोही लिन आउँदैनन्। एकान्त कुना कार्यालय एक महिनादेखि लाइसेन्स लिन गएको छैन। यातायात व्यवस्था विभागमा लाइसेन्सको चाङ लिन जाँदैनन् यातायातका कर्मचारी। आजको गोरखापत्रमा समाचार प्रकाशित छ।
31 महिनाभित्र डिपिआर पूरा गर्ने भन्दै जाझरकोटको नलघाट जलविद्युत आयोजनाको काम सुरु गरिए पनि 6 वर्ष बित्दासम्म काम पूरा हुन सकेको छैन। सन् 2016 31 महिनाभित्र आयोजनाको डिपिआर सम्पन्न गर्ने गरी नलघाट जलविद्युत कम्पनी अस्ट्रेलियाको स्नोई माउन्टेन इन्जिनियरिङ कर्पोरेसन स्नोइक MWS र नेपालको उदय जैविवेश सम्झौता भएको थियो। पटक पटक म्याद थप्दा पनि डिपिआरको काम पूरा नभएपछि जाजरकोटका स्थानीय बासिन्दा आक्रोशित भएको नागरिक अगुवा राजेन्द्र विक्रम शाहले बताउनुभयो। आजको कारोबार दैनिकमा यो समाचार छ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ 40% मतपत्र छपाई सम्पन्न भएको छ। यो सँगै समानुपातिक तथा पहिलो हुने निर्वाचित हुने प्रणाली दुवै गरी कुल संख्याको करिब 70% मतपत्र छपाई सम्पन्न भएको छ। आइतबारसम्म पहिलो हुने निर्वाचन हुने प्रणालीतर्फ 1,67,500,000 मतपत्रको छपाई सम्पन्न भएको छ, जसमा प्रतिनिधि सभाका लागि 87,01,000 र प्रदेशसभाको 80,57,500 मतपत्र रहेको छ। गोर्खापत्रमा समाचार प्रकाशित छ।
कार्तिक कृष्ण चतुर्दशीका दिन आज सोमबार लक्ष्मी र द्वारपाल कुकुरको पूजा गरी तिहार मनाइरहेछ। धन धान्यकी देवी लक्ष्मीको आराधना र कुकुरलाई अबिर माला लगाइदिएर मनपर्ने खानेकुरा दिएर पूजा गर्ने चलन छ। आज घर घरमा दीपावली गर्दै धन धान्य र ऐश्वर्यकी देवी लक्ष्मीको पूजा गरिँदैछ। कार्तिक कृष्ण चतुर्दशीमा कुकुर तिहार मनाइए पनि आज बिहान चतुर्दशी र अपराह्न 5 बजेपछि रातभर औँसी तिथि छ, जस कारण कुकुर पूजा बिहान गरेर साँझ लक्ष्मी पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानमा यस वर्षको वर्षायाममा बाढी पहिरोमा परि 1,700 बढीको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सी सिन्वाका अनुसार बाढी पहिरोमा परि मृत्यु हुनेको संख्या 1,731 पुगेको छ। विपदजन्य घटनामा 12,800 बढी घाइते भएका छन्। त्यहाँको विपद व्यवस्थापन प्राधिकरणका अनुसार सिन्ध प्रान्त बाढीबाट सबैभन्दा बढी प्रभावित भएको छ। त्यहाँ 792 जनाको मृत्यु भएको छ। पाकिस्तानका 85 जिल्लाका 33,00,000 बढी नागरिक बाढीबाट प्रभावित भएका छन्। बाढीग्रस्त क्षेत्रमा प्राधिकरणका साथै अन्य सरकारी एवं गैर सरकारी संस्थाले उद्धार तथा राहतका कार्यक्रम सञ्चालन गरिरहेको छ।
र अब खेल समाचार। आइसिसी T20 विश्वकप क्रिकेटको सुपर 12 अन्तर्गत आज एउटा खेल हुँदैछ। आज हुने खेलमा दक्षिण अफ्रिका र जिम्बाब्वे बीच प्रतिस्पर्धा हुँदैछ। दुई टोली बीचको खेल ब्लन्ड स्टोन एरेनामा दिउँसो 2 बजे सुरु हुनेछ। यसअघि हिजो भएको T20 क्रिकेटमा पाकिस्तानमाथि भारतले 4 विकेटको रोमाञ्चक जित हात पारेको छ। जितका लागि पाकिस्तानले दिएको 160 रनको लक्ष्य पछ्याएको भारतले निर्धारित ओभरमा 6 विकेट गुमाउँदै लक्ष्य पूरा गरे। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 159 रन बनाएपछि भारतले जितका लागि 160 रनको लक्ष्य पाएको थियो। हिजो भएको अर्को खेलमा श्रीलङ्काले आयरल्याण्डमाथि 9 विकेटको जित निकालेको थियो।
हामी नेपाल परिवेशको अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
दलहरू एजेन्डामा नभई आरोप प्रत्यारोपको प्रतिस्पर्धामा पार्टीभित्र शून्य अन्तर्क्रिया।
शान्ति सेना लिएर गएको निगमको जहाज अफ्रिकामै, चालक दल ब्यारेकमा, माली मिसनमा खटिन लागेको सशस्त्र प्रहरीलाई हतियारमा आर्मीको भर।
राति सडकमा जथाभावी फोहोर फाल्नेहरू कारवाहीमा 5,000-10,000 जरिवाना।
पाकिस्तानमा यस वर्षको बाढी पहिरोमा परि 1,700 बढीको मृत्यु, 33,00,000 धेरै मानिस प्रभावित।
र T20 विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र जिम्बाब्वे बीच प्रतिस्पर्धा हुँदै
थाहा सञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद। समीसार र रविन्द्र बिदा हुन्छौँ। नमस्कार।
थाहा सञ्चार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।